یا علی مدد. الوائز رائے ابولی مشنری وائز نمبر 542.
નામદાર મુખ્ય સાહેબ, કામણી સાહેબ, મુખ્યાણીમાં, કામણીમાં, અલવાઈસ, અલીજા, અબોલિયા, અલીભાઈ, જમાતના આગેવાનો, ભાઈઓ તથા બહેનો, આજ રોજ આપ જમાતને ઇસ્માઇલિયા એસોસિએશન વતી વાઇઝ એસેમ્બલીમાં આવકાર આપતા ઘણો સરસ થાય છે. અલવાઈસ, અલીજા, અબોલી, મૌલાના હાજરી મામની તથા જમાતની સેવા આપણા હઝરત મૌલાના સુલતાન મહમદ શાહના વખતથી લગભગ 50 થી વધુ વર્ષથી આ સેવા આપી રહ્યા છે અને તે જમાત માટે એક દાખલારૂપ છે. અલવાઈઝ અબુ અલી આ વખતે આખા કેનેડાની વાઇસ ટૂર પર છે અને તેમના ઘણા વર્ષનો અનુભવ તથા જ્ઞાનનો લાભ જમાત પૂરા પ્રમાણમાં લેશે તેવી આશા રાખીએ છીએ. આ તકે હું તેમનો ઇસ્માઇલ એસોસિએશન તથા કાલગરી જમાત વતી ઘણો જ આભાર માનું છું અને ખાતરી આપું છું કે આપ જયારે પણ કાલગરી આવશો ત્યારે ઇસ્માઇલ એસોસિએશન તથા જમાત હર પર તમારા બોધ જ્ઞાન નો લાભ લેવા તત્પર રહેશે. આ તકે નામદાર મુખ્ય કામડિયા સાહેબ મુખ્યાણીમાં તથા આપ જમાતનો તથા લેડીઝ અને જેન્ટ્સ વોલેન્ટિયરનો ઘણો જ આભાર વ્યક્ત કરું છું. અંતમાં મૌલાના હાજરી મામની હુઝુરમાં દુઆ ગુજારી કરીએ કે અલવાઈસ, અલીજા, અબોલી તથા તેમના કુટુંબીઓને મૌલા સુખી સલામત અને આબાદ રાખે. મૌલા તેમની બધી મુશ્કેલા શાંત કરી નેક ઉમેદો પૂરી કરે. મૌલા તેમની સેવાનો બદલો મને ધ્યાનમાં આપે. મૌલા તેમને રોજી કમાણીમાં બરકત આપે અને ઈમાનની સલામતી સાથે તંદુરસ્તી ભર્યું લાંબુ આયુષ્ય આપે. આમીન. યા અલી મદદ. હવે હું અલવાઈઝ અબોલીને રિક્વેસ્ટ કરીશ કે તેઓ પહેલા વાઇસ કરશે અને તે પછી જે અગાઉથી આવી ગયેલા સવાલનો અમે જવાબ આપશું અને તે પછી આવતીકાલે એરવેઝ જમાત સામે એસેમ્બલી છે તો બાકીના સવાલનો જવાબ ત્યાં આપે.
کچھ سوال آئے ہیں, میں ان میں سے ایک سوال میں نے سلیکٹ کیا جو میں اپنی وائس کا ٹاپک بنا رہا ہوں. بہت اچھا سوال ہے اور بہت اچھا ٹاپک ہے. سوال یہ ہے, we say that without the presence of the living imam this world come to an end. When we say the world would come to an end, are we referring only to the Ismaili Ismaili world, or would it be the end of the entire universe? What is the relation of the living imam to the whole universe and to the other religions of the world? Obviously, the other religions would never accept our imam as having anything to do with their religion. Ye imamat ka sawal hai. Aur har ismaili ko ye cheez samajhne jaisi hai. Wala nazar imam pe sallallahu alaihi wasallam ta Muhammad bin Muhammad. امام اسماعیلی مذہب کے اندر خدا تعالی کے نور کا ظہور ہے جس کو ہم عربی میں مظہر کہتے ہیں اور انگلش میں اس کا ٹرانسلیشن کروں تو مینیفیسٹیشن ہوتا ہے. قرآن شریف کو دنیا کے سب مسلمان پڑھتے ہیں, غیر قوم کے لوگ بھی قرآن پڑھتے ہیں, لیکن قرآن ایک ایسی کتاب ہے کہ بغیر استاد کے وہ نہیں پڑھی جا سکتی. استاد کی ضرورت ہے اور بہت ضرورت ہے. میں نے بہت دفعہ قرآن ریپیٹ کیا اور ہر دفعہ اس کے اندر کوئی نئی چیز ملتی رہی. خود قرآن میں ایسا لکھا ہے کہ اس میں بہت سی مغم باتیں ہیں. قرآن کے اندر دو قسم کی لینگویج ہے. ایک تو بالکل کلیئر لینگویج ہے, دوسری ایسی لینگویج ہے جس کو ہم انگلش میں کہتے ہیں ایلیگری, یعنی اس کے اندر خدا تعالیٰ کوئی ایک دلیل دے کے یا ایک کوئی ایگزامپل دے کے ہم کو بتانا چاہتا ہے. کیونکہ کلیئر شبدوں کے اندر وہ بات کہے تو انسان کے دماغ میں شاید وہ چیز نہ آئے, تو خدا تعالیٰ کوئی ہم کو ایسی کوئی ایگزامپل دیتا ہے, انگلش میں کہتے ہیں پیرابل. تو پیرابل دے کے خدا ہم کو سمجھانا چاہتا ہے. میں پیرابل کی ایک بات بتاؤں. قرآن میں ہے کہ جو لوگ خدا تعالیٰ کے رستے میں خرچ کرتے ہیں ان کا ایسا حال ہے کہ جیسے کھیتر کے اندر سے گیہوں کی جب پلانٹس اگ کے تیار ہوتے ہیں تو اس کے اندر ایک لمبا گیہوں کا ساتا لگتا ہے. تو اللہ فرماتا ہے کہ ہر ایک برانچ میں یوزولی ایک ہی ساتا ہوتا ہے, لیکن خدا فرماتا ہے کہ ایسا سمجھو کہ ایک ایک برانچ میں سات سات ساتے ہوتے ہیں اور ایک ایک ساتے کے اندر سات سات سو دانے ہوتے ہیں. یہ ایک پیرابل بتائی. مطلب اس کا ایسا ہے کہ نارملی جو گیہوں کے سٹیم کے بعد جو برانچز نکلتی ہیں اس میں ایک ہی چاٹا ہوتا ہے اور ایک میں چالیس پچاس ساٹھ دانے نکلتے ہیں. تو خدا نے فرمایا ایسا سمجھو کہ ایک کی جگہ سات سات ہیں اور ایک ایک کے اندر سو سو سے لے کے سات سو تک اس میں ساٹے ہیں. مطلب کیا؟ اتنی برکت جو خدا کے راہ میں خرچ کرتا ہے اس کو اللہ اتنا دیتا ہے کہ نارمل جو ہوتا ہے نا اس سے بہت زیادہ ہے. پھر کبھی ایسا بھی کہا ہے کہ خدا تم کو ٹین فولڈ دے گا. تو یہ پیرابلز ہیں, یہ ایگزامپلز ہیں. اسی طرح سے خدا تعالیٰ کو اپنے نور کی متعلق سمجھانے کے لیے ایک ایگزامپل دینے کی ضرورت پڑی. قرآن پاک میں ایک بہت بڑی مشہور سورہ ہے, سورہ کہتے ہیں چیپٹر کو, اور قرآن میں 114 چیپٹر ہیں. سورۃ النور میں دو آیتیں ہیں جو بہت سمجھنے جیسی ہیں. میں نے آپ کو عرض کی کہ قرآن لوگ پڑھتے ہیں مگر قرآن کو پڑھنے کے لیے استاد چاہیے, اس کے بغیر قرآن سمجھ نہیں آتی. اور اسی لیے مسلمان قرآن کو نہیں سمجھ سکے. دو چار باتیں ہیں جس کے اوپر وہ لوگ عمل کر لیتے ہیں. مثال کے طور پہ اللہ فرمایا کہ مسجد میں جا کے نماز پڑھا کرو, تو مسجد میں جاتے ہیں. ایوریج مسجد میں جانے والوں کی 10% ہے, مسلمانوں میں ایوریج 10% ہے. 100 کروڑ مسلمان ہیں دنیا کے اندر, لیکن آج کی دنیا میں مشکل کے ساتھ, بڑی مشکل کے ساتھ 10 کروڑ آدمی روز نماز پڑھتے ہوں گے. میں نے بہت مسافریاں کی ہیں اسلام کے ملکوں میں, سب ملک میں نے دیکھے ہیں, مسجدوں میں بھی گیا ہوں. ان لوگوں کی مسجدوں میں حاضری 10% سے زیادہ نہیں ہے, اور شاید دوسرے 10% اور ایسے ہوں گے یا 16% کہ جو اپنے گھروں میں نماز پڑھتے ہوں گے. اللہ نے فرمایا نماز پڑھو اور پڑھتے ہیں. اللہ نے فرمایا حج کرو تو وہ حج سے بات نہیں. اللہ نے فرمایا کہ رمضان مہینے میں روزے رکھو تو وہ حج سے. بس یہاں تک آ کے وہ سوتے. قرآن شریف کے اندر جو خدا تعالیٰ نے بہت بھار پوروک زور پوروک جو باتیں کہی ہیں وہ ہیں کیریکٹر کی باتیں, اعمال کی باتیں. سارے قرآن میں سب سے زیادہ جس چیز کے اوپر ایمفیسس کیا ہے تو وہ ہے نیک اعمال کرو, اچھے کام کرو, بدیوں سے اپنے آپ کو بچاؤ, نیک بنو, اچھے بنو, پیسفل بنو, جھگڑالو نہ بنو, چور نہ بنو, بدماش نہ بنو, لچھے نہ بنو, پرومس توڑنے والے نہ بنو. ان چیزوں کے اوپر اکھا قرآن بھرا ہوا ہے. کم نصیبی سے دنیا بھر کے جتنے مسلمان ہیں ان کے اندر ان چیزوں کے اوپر عمل کرنے والے بہت ہی تھوڑے ہیں. میں نے آپ کو کہا کہ یہ سب اسلامی ملک میں نے دیکھے ہیں اور شرم آتی ہے مسلمانوں کو دیکھ کے. مسلمانوں کے اندر جتنی بدیاں ہیں وہ دنیا میں اور کہیں نہیں. گندے, لچھے, بدماش, چور, ڈاکو, خونی, کبھی وعدہ کو پورا نہ کرنے والے میجورٹی, بہت بڑی واسط میجورٹی ہے مسلمانوں کے اندر کے جو قرآن کے بالکل ورودھ جا رہے ہیں. ان میں کیریکٹر جیسی کوئی چیز نہیں. نماز پڑھنے والے جو ہیں ایک ہاتھ کے اندر تسبیح ہے اور باتیں کرتے ہیں, وعدہ کرتے ہیں, توڑ دیتے ہیں, وہ چاہیے بدماشیاں کرتی ہیں اور تسبیح چالو ہے. میرے لسٹ میں آپ جاؤ, ہر آدمی کے ہاتھ میں تسبیح ہے, ہر آدمی کے ہاتھ میں تسبیح. سوٹ بوٹ پہنا ہوا ہے, ٹائی کالر لگائے ہوئے ہیں, یا اس میں عربی ڈریس پہنا ہوا ہے, ہاتھ میں تسبیح ہے. ٹوائلٹ میں جاتے ہیں تو بھی ہاتھ میں تسبیح ہو. انہوں نے تسبیح کو بھی ایک ایسے ہاتھ میں کھیلنے کے لیے ایک رمکڑا کھلونا سمجھ لیا. تو مسلمانوں کے اندر اللہ کی اس کتاب کے اوپر عمل کرنے والے نہیں. اس لیے ان کے انتکرن کے اندر قرآن کو سمجھنے کی شکتی نہیں رہی. اس لیے اللہ کا جو نور ہے اس کو وہ دیکھ نہیں سکتے. نبی کو پوچھا لوگوں نے, یا نبی اللہ کیا ہے؟ حضور نے جواب دینے سے پہلے ان کو کہا کہ دیکھو, اس نے سارا جہان پیدا کیا ہے, ہر چیز کا خالق وہ ہے. ایسی اس کی صفتیں بتائیں, وہی اتری کہ اے نبی ان کو کہو کہ خدا جو ہے زمین اور آسمانوں کا نور ہے. زمین جو ہے وہ سنگولر ٹینس میں ہے اور آسمانوں کو پلورل میں کہا. زمین سنگولر اس لیے کہا کہ ہم جہاں رہتے ہیں ہم ایک ہی زمین کے اوپر رہتے ہیں, اس کے لیے سنگولر زمین کہا. اور ہمارے اوپر بے حساب آسمان ہے تو اس کے لیے پلورل ورڈ یوز کیے, سماوات والارض. تو لوگوں کو کہا نبی نے کہ اللہ فرماتا ہے میں زمین آسمانوں کا نور. عربی زبان کا جو لفظ نور ہے اس کا دنیا کی کوئی بھاشا میں ٹرانسلیشن نہیں ہو سکتا. البتہ ہم انگلش کے ٹرانسلیشن کے اندر کیپیٹل ایل کے ساتھ ہم لائٹ اس کا ٹرانسلیشن پڑھتے ہیں, لیکن لائٹ جو ہے وہ خدا کے نور کا ٹرانسلیشن نہیں. لائٹ کو نور کہتے ہیں اور نور کا مطلب لائٹ ہی ہے, لیکن خدا کا جو نور ہے وہ نور کے جس کو ہم اللہ کہتے ہیں وہ عربی زبان کے اندر بہت بڑا ہے. اس نور کے اندر طاقت ہے, امینس انرجی سے بھرا ہوا ہے وہ نور. نور خود اللہ کی پاک ذات ہے. خدا کا کوئی شریر نہیں, خدا کوئی وستو نہیں, خدا کی کوئی میٹیریل فارم نہیں. اس لیے خدا نے کہا کہ جو ایک دم موسٹ ریفائنڈ چیز ہوئے اس کو بھی ہم نور کے ساتھ سبند نہیں جوڑا سکتے کہ خدا اس سے بھی بیونڈ ہے. میں آپ کو ایک چھوٹی سی مثال دوں, یہ بتیاں جلتی ہیں, یہ کیوں جلتی ہیں؟ کیونکہ ان کی وائروں کے اندر کرنٹ بھاگتا ہے. یہ جو الیکٹریسٹی ہے وہ دکھتی نہیں, ہم الیکٹریسٹی کو دیکھ نہیں سکتے, لیکن الیکٹریسٹی کا جو کام ہے وہ ہم دیکھ سکتے ہیں. بلب لگاؤ تو لائٹ ہوتی ہے, ریفریجریٹر سے اس کی طاقت سے ٹھنڈک اور برف جیسی کولڈ حالت ہو جاتی ہے. کسی ہیٹنگ ایلیمنٹ میں ہم سپلائی کریں تو اس میں سے گرمی نکلتی ہے. تو اس کے کام ہمیں دکھتے ہیں لیکن ہم الیکٹریسٹی کو دیکھ نہیں سکتے. اسی طرح سے ہم کو اللہ کے کام دکھتے ہیں, اس نے زمین بنائی, آسمان بنائے, زمین کے اندر پہاڑ ہیں, درخت جھاڑ ہیں, جنگل ہیں, پانی کے سمندر ہیں, ندیاں ہیں, ہوا ہے, پنچھی ہیں, جانور ہیں, پھول ہے, پھل ہیں, یہ سب چیزیں خدا تعالیٰ کی قدرت سے بنی ہیں, لیکن ہم خدا کو دیکھ نہیں سکتے. تو وہ چیز جو خدا کی شکتی ہے, جو خدا کی ذات ہے, جو خدا تعالیٰ کی خود کی انڈیویجویلٹی ہے, وہ یونیک ہے. اس کے لیے کوئی آدمی کی تو ٹھیک, مگر کوئی کی بھی یہ شکتی یا طاقت نہیں کہ وہ اس کو کمپریہینڈ کر سکے, یعنی کمپلیٹلی اس کو سمجھ سکے. پھر بھی جب لوگوں کو اتنا سمجھانے پر بھی جب سمجھ نہ آئی تو اللہ نے دوسری آیت اتاری, فرمایا کہو ان کو اللہ کے نور کی مثال ایسی ہے کہ ایک دیوار میں, جنہیں زمانے کے اندر آج کل کی طرح الیکٹریسٹی نہیں تھی کہ ہم چھت کے اوپر وائر کے ساتھ بلب لگاتے ہیں اور اوپر سے روشنی آتی ہے, پرانے زمانوں کے اندر اور آج بھی جو ریموٹ پلیسز ہیں دنیا کے اندر, تو وہاں وہ تیل کی بتیاں یا دیوے جلاتے ہیں. یہ جو ابھی پیٹرولیم نکلا ہے, گئے لگ بھگ 100-150 برس سے دنیا کے اندر پیٹرولیم پروڈکٹس وغیرہ یا اس تیل کا زیادہ کچھ پتہ لگا, جبکہ یہ تیل کروڑوں برس سے زمین کے اندر ہے. پرانے زمانوں کے اندر لوگ اپنے گھروں کے اندر گھی یا تیل کے دیوے بناتے تھے, مٹی کا چھوٹا سا دیوا ہو گیا, ایک سائڈ اس کی چونچ کی طرح بیک کی طرح ایسی پتلی ہوتی تھی, اس کے اندر کاٹن لے کے اس کی ایک چھوٹی سی واٹ بناتے تھے, اس میں رکھتے اور تیل اس میں جب سیچوریٹ ہو جائے اس کو جلاتے تھے تو وہ جلتا تھا. یہ دیوے گھروں کے اندر ہوتے تھے. ابھی یہ دیوا زمین پہ رکھے تو سارے روم کے اندر روشنی نہیں ہوئے, تو دیوار کے اندر ایسی اونچی کوئی جگہ ہوتی تھی, وہاں اس کو ایسا رکھتے تو کیا 5-6-7 فٹ اونچا ہوئے تو اس کی روشنی سب جگہ جائے, یہ دیوا چھت کے اوپر لٹکایا نہیں جا سکتا تھا. تو وہ جگہ جو دیوار کے اوپر اونچی جیسی بناتے ہیں اس کو انگلش میں کہتے ہیں نیش. تو اللہ فرماتا ہے, اللہ کے نور کی ایک ایگزامپل دیتا ہوں, خدا کہتا ہے کہ اللہ کے نور کی مثال ایسی ہے کہ ایک نیش ہے دیوار میں, اس کے اندر ایک کانچ کا باکس ہے, کانچ کا باکس, اس کے اندر ایک دیوا جلتا ہے. کانچ کا باکس اس لیے رکھتے تھے کہ ہوا سے بجھ نہ جائے, اس میں دیوا ہے اور اس دیوے کے اندر ایسا تیل ہے کہ نہ ایسٹ کا ہے نہ ویسٹ کا ہے, اور اس کے اندر سے جو نور نکل رہا, لائٹ نکل رہی ہے, وہ چالو بالکل کنٹینیوسلی ان بروکن لائن کے اندر لائٹ پہ لائٹ, لائٹ پہ لائٹ, لائٹ پہ لائٹ آ رہی ہے. खुदा कहता है मैंने तुमको ये मिसाल दी है ताकि तुम अल्लाह के नूर को समझ सको. ये वो आयत है कुरान शरीफ की कि इस्माइलियों के सिवा ये आयत दुनिया का और कोई मुसलमान समझ ना सका. ये जो दीवार है ये दुनिया है. इस दुनिया की दीवार के ऊपर एक छोटा सा गोखला है जिसको हम नीश कहते हैं इंग्लिश में. ये जो गोखला है एक खास जगह है और कोई दीवार की बात नहीं की, एक पर्टिकुलर दीवार की बात है, एक खास जगह है. वहां एक कांच का बॉक्स है जो जगमग जगमग करता है, उसके अंदर बत्ती है. देखो दुनिया, ये दीवार है दुनिया, और इस दुनिया के अंदर वो जो नीश है वो एक खास जगह है. मैं उस जगह को एक ग्रुप के तौर पे लेता हूँ. दुनिया के करोड़ों आदमियों के अंदर एक ऐसा ग्रुप है, एक ऐसी जमात है, एक ऐसी जगह है कि जहाँ एक कांच के बॉक्स के अंदर सिवा जलता है. वो कांच का जो बॉक्स है वो हमारा शरीर है, तो हजर इमाम का भी एक शरीर है. दुनिया के अंदर खास जगह, खास ग्रुप, इस्माइली जमात, जिसके अंदर शरीर लेके जो शरीर इमाम का शरीर है वो कांच का वो बॉक्स है. जिस तरह कांच टूटता है शरीर भी टूटता है, और शरीर जो है वो कांच की तरह नाजुक है. थोड़ी ठेस लगी, मर गया. इमाम जो है हमारे, उन्होंने ऐसे आज तक 49 अली से देखें तो 49th शरीर आज हमारा है. ये 49th लैंप है. 48 लैंप कांच से टूट गए, हमने दूसरा रख दिया. उसके अंदर जो वो दीवा है उसमें तेल, अल्लाह कहता है पाक झाड़ का तेल है. पाक झाड़ का तेल, ना तो वो ईस्ट में से है ना तो वो वेस्ट में से है. ये पाक झाड़ इंसानों की जो वंशावली है, इंग्लिश में कहते हैं जीनियोलॉजी, उसको ट्री कहते हैं. जीनियोलॉजिकल ट्री, एंसेस्ट्रल ट्री, फैमिली ट्री. वो झाड़ जो होता है, जिस तरह से झाड़ में एक ब्रांच निकलती है बड़ी सी, दूसरी निकलती है, तीसरी निकलती है, बहुत सी ब्रांचेज होती हैं, ब्रांचों के अंदर से ब्रांचेज निकलती हैं, उनके अंदर से और सब ब्रांचेज निकलती हैं, उनमें से और सब ब्रांचेज निकलती हैं. ऐसा ही आदमियों की जो फैमिली है, एक लड़का है उसने शादी की, लड़की कोई दूसरी फैमिली की आई, इनका बच्चा हुआ, उनके और बच्चे हुए, पांच बच्चे हुए, पांच बच्चों ने शादियां की तो उनके बच्चे हुए. इस तरह से ब्रांचेस पे से ब्रांचेस और सब ब्रांचेस और उसमें से सब ब्रांचेस निकली, बिल्कुल एक झाड़ की तरह है. तो अल्लाह फरमाता है कि पवित्र झाड़ का तेल इस दीवे में है, और वो पवित्र झाड़ इमामों और नबियों की वंशावली है, जीनोलॉजी है. जितने भी नबी हुए वो एक ही वंशावली में है. हजरत आदम को हम ले लें, आदम के बाद उनके बेटे हुए, उनके बेटे हुए, उनके बेटे हुए, लेकिन जितने भी नबी हैं वो तमाम एक ही फैमिली में से हैं, और उसी फैमिली में से हमारा हजर इमाम है. मौलाना हजर इमाम के जो दादा थे मौला अली, जो पहले एंसेस्टर थे इमामत के हिसाब से हिस्टोरिकली देता हूं, तो अली के घर में नबी की बेटी फातिमा, तो ये दोनों वापस मिल गए, और बीबी फातिमा और अली के बच्चे हसन हुसैन हुए. इनकी फैमिली में से हजर इमाम आए, लेकिन नबी और अली इनके जो बाप थे, सगे भाई थे, अबू तालिब और अब्दुल्ला, वो अब्दुल मुतलिब के बेटे थे. और इस तरह से ये ट्री ऊपर जाता है. हजरत इस्माइल तक ये लाइन जाती है. इस्माइल इब्राहिम नबी के बेटे थे, और हजरत इस्माइल के एक छोटे भाई थे इसहाक, जिनको आइजक कहते हैं ये क्रिश्चियन लोग। तो आइजक की फैमिली में से जीसस हुए ईसा, और इस्माइल की फैमिली में से नबी और अली हुए। तो हजरत इब्राहिम जो थे उनकी वंशावली हजरत नूह से निकल के तो आदम तक पहुंचती है। जितने भी नबी हुए वो इसी फैमिली में से हुए, इसलिए इसको पवित्र झाड़ कहा। और उसके अंदर जो तेल है वो नदियों का खून है, ब्लड है, पवित्र फैमिली का जो ब्लड है हमारे बदन के अंदर जलता है तो वो खून है ना, नया खून बनता रहता है, पुराना खून जो है ब्लड वो डिजोल्व होता रहता है, कंज्यूम होता रहता है। तो खुदा ने इसको तेल के साथ मिसाल दी है। फिर फरमाया कि ये ऐसा झाड़ है कि न तो ईस्ट में से आया न तो वेस्ट में से आया, क्योंकि नदियों की ये जो फैमिली है वो सारी दुनिया में फैली हुई है। वो ईस्ट में भी थे, वेस्ट में थे, नॉर्थ में थे, साउथ में थे। तो पर्टिकुलरली ऐसा नहीं है कि ये लोग ईस्ट में से आए या कोई कहे कि ये तो लोग वेस्ट में से आए। आप अपने इमामों की बात करो, मौला अली जो थे वो मदीना में रहते थे, मौला अली से लेके हजरत इमाम जाफर सादिक पलक अरबस्तान में रहे, मौलाना इस्माइल सलमिया सीरिया में चले गए, हजरत इमाम रजीउद्दीन अब्दुल्ला जो थे वो जाके तुर्की में ठहरे और इस्तंबुल में गुजर गए, इमाम महदी थे वो मोरक्को और ट्यूनिशिया अल्जीरिया की तरफ चले गए, उसके बाद जो इमाम मोइस थे वो वापस इधर ईस्ट की तरफ आके तो इजिप्ट में रहे, इमाम निजार पलट इजिप्ट में रहे, तो इमाम हादी फिर आलमूत में चले आए जो आजरबाईजान के पास है, नॉर्थ ईस्ट ईरान के अंदर। इमाम हादी से लेके इमाम रुकनुद्दीन खुर्शा तलक वो उधर रहे, और इमाम शमसुद्दीन मोहम्मद से लेके और इमाम निजार तलक ये लोग इधर ईस्टर्न साइड में चले आए और भी ईस्टर्न साइड में आ गए, जिसको आजकल हम रे कहते हैं या तेहरान कहते हैं। उसके बाद इमाम जो थे तो इमाम हसन अली शाह तलक खुरासान के अंदर कहक में रहे। इस तरह हमारे इमाम रेखान बदलते रहे, हसन अली शाह माँ बाप इंडिया चले आए, अली शाह भी इंडिया चले आए, सुल्तान मोहम्मद शाह ने इंडिया में जन्म लिया जो आज पाकिस्तान हो गया, और फिर यहाँ से पांव उठाया तो यूरोप चले गए, हजर इमाम यूरोप में बैठे हैं। तो ऐसा लाजिम नहीं है कि हमेशा इमामत यूरोप में ही रहेगी, हो सकता है किसी दिन इमामत यहाँ कैनेडा में भी आके रहे। तो हमारे इमाम इस तरह से रेखान बदलते रहे हैं, नाइदर फ्रॉम ईस्ट नॉर फ्रॉम वेस्ट। उसके अंदर से वो जो नूर निकलता है, यहाँ नूर का मतलब दौरबंद हिदायत फरमान गाइडेंस, वो नूर है जो इमाम की तरफ से हमें मिलता है। अब देखो हजर इमाम का जो शरीर है वो उस कांच के एक बॉक्स की तरह है, यानी शेड कहो, जैसे हम लैंप के ऊपर शेड डाल देते हैं वो तो मर जाता है नवाज आता है। नूर जो है यानी अल्लाह की जो जात है, हजर इमाम के बदन के अंदर जो रूह है सोल, जिस दिन मौला इमाम बने उस दिन मौला के शरीर में जो सोल था 21 बरस पहले, वो अल्लाह के नूर के साथ इमाम सुल्तान मोहम्मद शाह के जमा पूरा होने के बाद, वो नूर जो अल्लाह की जात है और हजरत इमाम का सोल एक हो गए। इसी को हम अल्लाह कहते हैं। अगर कोई भी इंसान दुनिया के अंदर नेक आमाल करे, इबादत करे, टॉप ग्रेड की कंडीशन में रहे, तो मर जाने के बाद वो खुदा के नूर के अंदर मिल जाता है। इस्लाम इस चीज को कबूल करता है, इसको इस्लाम वाले भी कहते हैं कि वो वासल बहक हुआ, यानी अल्लाह के अंदर यूनाइट हो गया। हम इसको कहते हैं असल में वासल हो गया। ये फना फिल्ला का दर्जा है जो सूफी लोगों के अंदर उनका एम बना हुआ है। खुदा के नूर के अंदर हमारा जो सोल है वो मिक्स हो जाता है, फिर हमारी खुद की जो एंटिटी है वो खत्म हो जाती है, وہ سول خدا کے ساتھ مل کے صرف خدا ہی رہا. ہم مرنے کے بعد خدا کے نور کے اندر ایک ہو جائیں گے اگر ہم نے اپنے مذہب کے اوپر 100% برابر عمل کیا. لیکن نبی اور امام زندگی کے اندر ڈیورنگ دیئر لائف خدا کے نور کے ساتھ ایک ہی ہوتے ہیں. ان کے بدن کو چھوڑ دو, ان کا جو نور ہے نبوت کا نور ہوگے یا امامت کا نور ہوگے, ان کی جو آتما ہے اس نور کے ساتھ ایک ہو جاتی ہے. اور ان کے اندر جو آتما, ان کے اندر جو نور ہے وہی خدا ہے. ہم لوگ جو حضرت امام کو اپنے مذہب کی محبت کے اندر اور سمجھداری میں جو خدا کہتے ہیں تو وہ جھوٹ نہیں ہے. سمجھ میں فرق ہے, ہماری سمجھ میں فرق یہاں ہے کہ ہم جبھی بھی ایسا کہتے ہیں کہ حضرت امام خدا ہے تو ہم یوں سمجھتے ہیں کہ اس کا بدن, اس کے ہاتھ منہ ناک پاؤں شریر جو ہے وہ خدا تعالیٰ ہے. یہ نہیں بندارو, یہ چیز قرآن پاک میں اسلام کے اندر منع ہے, یہ شرک ہے, یہ کفر ہے. حضرت امام کے بدن کو خدا ماننا اسلام اور اسماعیلی مذہب میں منع ہی ہے. ہمیں تو نور کی شناخت کرنی چاہیے, ہمیں یہ سمجھنا چاہیے کہ خداوند عالمین کیا ہے, اور ہمیں یہ سمجھنا چاہیے کہ خدا تعالیٰ کا جو نور ہے وہ ہم کو کیسے ہدایت اور دوروانی دے رہے. تو یہ نبی اور امام جو ہیں ان کی بدن کی حالت کو نہیں دیکھنا چاہیے, ان کی اصلیت کو سمجھنا چاہیے. جب ہم کو امام کی اصلیت کا پتہ لگ جاتا ہے تو ہمارے دل کے اندر ایک نئی قسم کی انڈرسٹینڈنگ آتی ہے. ظاہرہ بدن جو حضرت امام کا ہے وہ بھی بہت پاک اور پوتر ہے. دنیا کے جتنے بھی انسان ہیں, دنیا میں جتنی بھی چیزیں آپ کو یونیورس میں دکھتی ہیں, ان تمام سے زیادہ حضرت امام کی باڈی پوتر اور اونچی ہے, کیونکہ اس کے اندر خدا تعالیٰ کی ذات بیٹھی ہے, خود خدا تعالیٰ کی ذات بیٹھی ہے. ہمارے اندر بھی خدا ہے, سب جگہ خدا ہے, لیکن خدا جو سب جگہ ہے وہ اس کے ریفلیکشن کی طرح ہے, لیکن ذات اس کی امام کے اندر ہے. سینٹر جو ہے سارے یونیورس کا وہ امام ہے. سارا سینٹر جو کچھ بھی ہے تو امام تعالیٰ کا نور ہے. تو اس نور کو ہمیں سمجھنا چاہیے, اس لیے ہم آج امام کی باڈی کی بہت عزت کرتے ہیں, کیونکہ وہ پوتر باڈی ہے, اس میں سے ہمیں دورمنی ملتی ہے. یہ سمجھ لینے کے بعد کہ امام کون ہے, اب یہ سوال ایزی ہو گیا. جب تلک اس دنیا کے اوپر, اس دھرتی, اس ارتھ کے اوپر حضرت امام کا پاؤں ہے تب تلک یہ دنیا ٹکی ہوئی ہے. جس دن امام اس دھرتی کے اوپر سے اٹھ گئے, کبھی حضرت امام کسی راکٹ میں بیٹھ کے چاند میں جو چلے جائے تو یہ دھرتی فنا ہو جائے گی. کیونکہ رسول اللہ نے فرمایا ہے کہ ایک آنکھ کے پلک بھی اگر دنیا کے اوپر سے امام نہ ہو رہے, ایک آنکھ کی ٹوئنکل آف این آئی بھی کبھی اتنے ٹائم کے لیے بھی زمین کے اوپر امام کا پاؤں نہ ہو رہے تو یہ زمین فنا ہو جائے, یہ زمین فنا ہو جائے. امام سلطان نے مجھ سے فرمایا کہ دنیا کے اندر آہستہ آہستہ انسانیت گھٹتی جائے گی, یہاں تک کہ دنیا کے اندر دو انسان رہیں گے, ان دو میں سے ایک امام ہوگا. جب تک امام کا پاؤں اس دنیا کے اوپر, اس ارتھ کے اوپر ہے, تب تک یہ ارتھ قائم ہے. ہمارے گنانوں میں ہے کہ ایک دن یہ ارتھ فنا ہو جائے گی. قرآن شریف میں بھی ہے ارتھ کا اینڈ آنے والا ہے. جو کچھ بھی خدا نے بنایا ہے ہر چیز کا اینڈ ہے, ہر چیز کا. کسی کا اینڈ جلدی آتا ہے, کسی کا لاکھوں برس کے بعد آتا ہے, لیکن اینڈ ہے. جنانوں کے اندر اتنا بہت علم ہے, اتنا بہت علم ہے کہ ہمیں دنیا کی کوئی محتاج ہی نہیں. وہ چیزیں بھی کہ دنیا کے سائنٹسٹوں کو, دنیا کے فلاسفروں کو اور تھنکرز کو نہیں ملی, ہوتی ہے ہمارے گھرانوں میں, لیکن ہمارے گھر میں اتنے بڑے ہیرے جواہرات اور خزانے ہیں, ہم نے کبھی بھی دروازہ کھول کے اپنے اس ٹریجر کو دیکھا نہیں. پانچ دس گنان ہیں جو ہم جماعت خانوں کے اندر بولتے رہتے ہیں اور اس کو بھی ہم بگاڑ دیتے ہیں, کسی نے راگ بگاڑا تو کسی نے شبد بگاڑے. اصل چیز جو ہے اس کے شبدوں میں ہے, سمجھداری میں ہے. تو یہ جو یونیورس ہے یہ بھی ایک دن ختم ہونے والا ہے, یہ یونیورس بھی رہے گا نہیں. قرآن شریف میں ہے کہ خدا اس یونیورس کے برباد ہونے کے بعد نیا یونیورس بنائے گا. پھر شمس کا ایک جنان ہے, اس کا پہلا پاٹھ یہی ہے کہ ایک دھندوکار اور ایک دوجا ہوئی, یعنی یہ دھندوکار کا مطلب یونیورس کی بگننگ. تو نیا یونیورس بنے گا, خدا تعالیٰ نئی نئی چیزیں کریشن کرتا رہتا ہے, اس کی کریشن بند نہیں ہوگی, نئی چیزیں کریٹ ہوتی رہی ہیں. جو سائنٹسٹ ہیں وہ آج کئی برسوں سے سوچ رہے ہیں کہ اس یونیورس کا کچھ اینڈ ہے, ابھی تک اس اینڈ تک نہیں پہنچے. ایک چیز ڈھونڈ لیتے ہیں پھر کہتے ہیں کہ یہ اتنے دور ہے کہ یہ ہم کو بس یونیورس کا اینڈ لگتا ہے. تین چار مہینے پہلے نیوز ویک کے اندر میں نے ایک آرٹیکل پڑھا, تو سائنٹسٹ کہتے ہیں یونیورس از ایکسپینڈنگ. تو نہیں, یونیورس خدا بنا رہا ہے. میں آپ کو تھوڑی سمجھ دوں ہمارے گھنانو مذہب کے حساب سے کہ جو سائنٹسٹ قبول نہیں کرتے, کیونکہ سائنٹسٹ کے پاس روحانی علم نہیں ہے, اور پیروں نے جو کچھ کہا وہ روحانی نورانی علم سے کہا. میں سائنٹسٹوں کے ساتھ ایگری نہیں ہوتا جب میرے گھنانوں کی کچھ بات آتی ہے. میں کہتا ہوں پیر جھوٹ نہیں بولتے, سائنٹسٹ جھوٹے ہو سکتے ہیں. اور ایسا بہت دفعہ ہوا ہے, ایک ڈسکوری ہوتی ہے, دو چار برس کے بعد کہتے ہیں یہ ڈسکوری ایسی نہیں ہے, یہ ایسی ہے. اور وہ تو ڈسکور کرنے والے ہیں نا, لازم نہیں کہ وہ ہر چیز ڈسکور کرے. پیر تو خود نور ہے امام کا, پیر جو کہتا ہے وہ سچی چیز ہوتی ہے. ایک چھوٹی سی آپ کو بیچ میں ایسا بائی دلے ایک بات سناؤں. 1400 برس پہلے مولا علی اپنے گھر کے باہر بیٹھے تھے, ایک یہودی نکلا, مولا کو جانتا تھا پہچانتا تھا, سلام کیا, کہتے یا علی مجھے ایک سوال ستا رہا ہے. ایکچولی اس آدمی کے دل کے اندر مولا کو ڈاؤن کرنے کی نیت تھی, اچھی نیت نہیں تھی. کہتے مولا مجھ کو یا علی مجھے ایک سوال ستا رہا ہے, مولا دنیا کے اندر کون کون سے جانور ہیں کہ جو انڈے میں سے ایگ میں سے پیدا ہوتے ہیں, اور کون کون سے جانور ہیں کہ جو سویت بوند میں سے پیدا ہوتے ہیں. مولا نے اس کو ایک سینٹنس میں چپ کرا. وہ یہ سمجھتا تھا کہ مولا نام لے گا فلانا 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 تو کچھ نہ کچھ تو بھول جائے گا. مولا نے کہا دیکھو تم جس نیت سے پوچھ رہے ہو مجھے معلوم ہے, لیکن میں تمہیں جواب دیتا ہوں. جن جانوروں کے کان باہر ہیں, یعنی کان دکھتے ہیں, جیسے کہ گدا گھوڑا آدمی ہاتھی, فرمایا یہ ماں کے وومب میں سے پیدا ہوتے ہیں اسٹریٹ. اور جن کے کان دکھتے نہیں جیسے کہ یہ برڈ ہیں, تو وہ انڈے میں سے پیدا ہوتے ہیں, ایگ میں سے آتے ہیں. یا سوچنے پڑتا ہے 1400 برس پہلے ایک ہی سینٹنس کے اندر اینتھروپولوجی کی ساری چیز اس نے سمجھا دی. آپ دیکھ لو کوئی بھی جانور جو انڈے میں سے پیدا ہوتے ہیں اس کے کان باہر نہیں. اب تو معلوم ہے ان کو جو بیٹس کہتے ہیں, یہ جو بیٹس ہیں وہ اڑتے ہیں برڈ کی طرح اڑتے ہیں, لیکن ان کے کان باہر ہیں. یہ جب جھاڑ کے ساتھ انڈے لٹکتے ہیں تو ان کے پیچھے سے چھوٹے چھوٹے بچے, ٹائنی بچے, مکوڑی جتنے, اینٹ جتنے چھوٹے بچے ہوتے ہیں. میں ادھر دار السلام میں رہتا ہوں, پانگا میں برس میں دو دفعہ یہ بیٹس آتے ہیں درختوں کے اوپر, سینکڑوں ہزاروں ہوتے ہیں, ان کے کان باہر ہیں, ان کا منہ ماؤس کی طرح, ریٹ کی طرح, چوہے کی طرح ہوتا ہے. تو مجھے ایسا ہوا کہ یہ جانور اڑتا ہے, کان اس کے باہر ہیں, پھر پتہ لگا کہ یہ انڈے نہیں دیتے, اونجے لٹکتے ہیں, تو پیچھے دو ٹانگوں میں سے ان کا بچہ پیدا ہوتا ہے, اونٹ کی طرح چھوٹا ہوتا ہے, اور جو ماں ہے وہ اسی طرح سے پڑی رہتی ہے, 10-15 دن تک ہلتی نہیں ہے, اس کو فیڈ کرتی رہتی ہے جب تک کہ تھوڑا بڑا ہو جائے اور خود جھاڑ کے ساتھ لگ جائے, پھر 10-15 دن تک اسی طرح سے وہ لگتا رہتا ہے, ماں اس کو فیڈ کرتی ہے, اور اس کی بریتھ ہے, کیا خدا کی قدرت ہے. تو حضرت علی علیہ السلام نے ایک چھوٹے سے سینٹنس میں اتنا بہت علم دے دیا. مولا علی کوئی دنیا کے سائنٹسٹ نہیں تھے, مولا علی نے سارے جنگل وغیرہ گھوم کے کچھ دیکھا بھی نہیں تھا, لیکن اس کی روحانی طاقت, اس نے جو جواب دیا وہ نور سے جواب دیا. یہ چیز ہمارے گنانوں میں ہے. تو میں آپ کو کہہ رہا تھا کہ ہمارے گنانوں میں ایسا ہے, یہ ہمارا ایک سولر سسٹم ہے. آج کا یہ ٹاپک ہے, اس میں میرے کو بلیک بورڈ کی ضرورت ہے, لیکن بلیک بورڈ پر جمع کرنے میں کہاں ٹرائی کروں گا, آپ میری بات سمجھ سکو. یہ ہمارا سولر سسٹم ہے, سینٹر کے اندر سورج ہے. سورج ہماری ارتھ کی جو والیوم ہے اس سے 10 ملین 1 کروڑ گنا بڑا ہے. 10 ملین ارتھ ہماری مل جائے تو ایک سورج بنے, 10 ملین ٹائم بگر دین ارتھ. یہ سورج سے سارے یہ پلینٹس نکلے ہیں, انکلوڈنگ ہماری ارتھ. یہ جو 9 گرہ ہیں, ہماری ایک کتاب ہے نکلن کی جی, نے یہ بات کہی کہ ہماری پرتھوی گھومتی ہے, تو اس کو چرچ والوں نے کافر سمجھ کے باہر نکال دیا, اس کے اوپر آروپ لگایا کہ یہ بے ایمان ہو گیا ہے. ہندوستان کے جو عالم تھے وہ یہ سمجھنے لگے, ہمارے گنانوں کے اندر وہ بات لکھی ہے لیکن سمجھے نہیں, وہ یہ سمجھنے لگے, انہوں نے یہ انٹرپریٹ کیا کہ ہماری پرتھوی ہے, اس کے بالکل نیچے ایک بلد ہے, بل, بل کے 2 سنگڑوں کے اوپر اس نے یہ پرتھوی رکھی ہوئی ہے, لیکن 2 سنگڑوں کے اوپر وارا پرتی, ٹرن بائی ٹرن ایک سینگ کے اوپر وہ پرتھوی رکھتا ہے. ایک سینگ کے اوپر جب یہ پرتھوی ارتھ آتی ہے تو دن ہوتا ہے, پھر وہ آستے آستے دوسرے سینگ کے اوپر اس کو بیلنس کرتا ہے تو رات ہوتی ہے. یہ انڈین مائتھولوجی کی سمجھ تھی, اس کو کہتے ہیں ڈھوری, اور ہمارے گنانوں میں ہے کہ دھوری چھانڈے بھار, یعنی یہ جو بڑد ہے یہ اپنی پرتھوی کا جو اس نے بھار اور وزن اٹھایا ہے اس کو یہ چھوڑ دے گا, چھانڈے مینز اس کو پھینک دے گا, یعنی پرتھوی کو یہ بڑد پھینک دے گا. لیکن اس کے اندر بہت سمجھ ہے, اس کی انٹرپریٹیشن جاننی چاہیے. اللہ تعالیٰ قرآن میں فرماتا ہے, اے عقل والو, سوچنے والو, تم سوچو کہ خدا نے کس طرح کوئی ڈورے کے بغیر, کوئی سٹرنج کے بغیر یہ پرتھوی اور یہ پرتھوی کے علاوہ ساری چیزیں اسی طرح سے کیسی بیلنس کی ہوئی ہیں. تو بیلنس کی طرف جب خدا نے اشارہ کیا, تو وہ زمانے کے اندر اگر خدا یہ بتاتا عربوں کو جو بالکل جاہل اور ان پڑھ تھے کہ بھائی گریویٹیشن ہے جس نے تمام خدا تعالیٰ کی جتنی بھی سرشتی ہے, ہر چیز جو سیلیسٹیل باڈیز ہیں انکلوڈنگ ہماری ارتھ ہے, اس کا جو بیلنس ہے وہ گریویٹیشن کے اوپر ہے. سورج کی گریویٹیشن ہے, ہماری ارتھ کی گریویٹیشن ہے, ہر ایک پلینٹ کی, ہر ایک سٹار کی, جتنی بھی باڈیز ہیں آسمانی باڈی سب گریویٹیشن سے چل رہی ہے. ہماری پرتھوی اتنی بڑی ہے, اتنی وزندار ہے, لیکن آپ کو معلوم ہے سپن کر رہی ہے ٹاپ کی طرح, اور اس کی سپیڈ 1020 माइल है एक कलाक में, यानी 24 घंटे के अंदर हमारी पृथ्वी का जो ये डायमीटर और सर्कमफेरेंस का कभी हिसाब करो तो सर्कमफेरेंस ले लो, एक जगह से सारी दुनिया घूम के वापस इक्वेटर के ऊपर आओ तो लगभग 25,000 माइल होते हैं। इक्वेटर के ऊपर पृथ्वी 25,000 माइल इस तरह से स्पिन करती है कि ये 25,000 माइल 24 घंटे में पूरे होते हैं। 1,000 माइल एक कलाक में उसकी स्पीड है स्पिन होने की। हमको कभी फील हुआ कि हम 1,000 माइल की स्पीड से स्पिन हो रहे हैं? ओवर 1,000 माइल। और फिर ये हमारी जो पृथ्वी है ये स्पेस में सूरज के आजू बाजू में घूम रही है, मालूम है कितनी स्पीड है उसकी? 3 कलाक में 2,00,000 माइल जाती है, यानी 70,000 माइल, 70,000 माइल एक कलाक में, मोर देन 1,000 माइल इन ए मिनट हमारी पृथ्वी स्पेस में भाग रही है और इतनी दूर का चक्कर लगाती है सूरज के आजू बाजू में। ओवर 1,000 माइल्स पर मिनट स्पीड के ऊपर इसको 365 दिन लगते हैं। ये सारा चक्कर, तो ये है ग्रेविटेशन जिसकी वजह से ये पृथ्वी सूरज चांद ग्रह सब चल रहे हैं। इस ग्रेविटेशन को शास्त्रों के अंदर लोगों को समझाने के लिए एक पैराबल, जैसे खुदा ने अपने नूर की पैराबल दी, एग्जाम्पल दी, ऐसा एक पैराबल दी, बुझारत बुझाई कि एक भाई घोड़ी है, एक बड़द है, उस बुल के 2 सिंगड़ों के ऊपर 2 सिंगड़े थे। तो ग्रेविटेशन के अंदर भी 2 चीजें हैं, एक ग्रेविटेशन सूरज की और दूसरी पृथ्वी की स्पीड। ये 2 सिंगड़े हैं कि जिसके बैलेंस के ऊपर ये पृथ्वी चल रही है। इसी तरह से पृथ्वी की ग्रेविटेशन और चंद्र की स्पीड, ये 2 चीजों से चंद्र पृथ्वी के इर्द गिर्द घूम रहा है। तो ये सोलर सिस्टम 9 ग्रह, उसके साथ सूरज, इसको हम सोलर फैमिली कहें। ऐसी गैलेक्सी के अंदर, हमारी जो गैलेक्सी है उसके अंदर 32, और अभी अभी लोग इससे भी ज्यादा कहते हैं, लेकिन पीरों के गिनान में है तो 1,25,000 सूरज हैं, 125,000 सूरज हैं इस यूनिवर्स के अंदर। मैं आपको साइंटिस्टों की बात कह दूं, जो बाद में कहेंगे 32 नहीं है, 40-50 है, फिर कहेंगे नहीं तो लगभग 80-75 थे, फिर थोड़े दिनों के बाद कहेंगे नहीं वो तो 100 है, क्योंकि ये तो डिस्कवर कर रहे हैं। अब तक इन लोगों ने मालूम किया कि हमारी गैलेक्सी के अंदर 32 सोलर सिस्टम है, ऐसी ओवर 100 गैलेक्सीज हैं। एक गैलेक्सी में 32 सोलर सिस्टम है, एक एक सूरज के 9-9, 10-10, 20-20, 25-25 बच्चे हैं जो प्लेनेट्स उनके इर्द गिर्द घूम रहे हैं। ऐसे 32 सोलर सिस्टम्स जो हैं वो हमारी गैलेक्सी में हैं, और ऐसी ओवर 100 गैलेक्सीज मेक 1 मिल्की वे। ये तमाम गैलेक्सियां, ये तमाम सोलर सिस्टम मिलके एक मिल्की वे बनता है। इस मिल्की वे का एंड अभी तक पता नहीं लगा। इस मिल्की वे के अंदर ऐसी चीजें हैं कि जिसकी लाइट आज ओवर बिलियन ईयर्स हो गए, उनकी लाइट अभी तक हमारी जमीन पे नहीं पहुंची, एट द स्पीड ऑफ 183,000 माइल पर सेकंड। साइंटिस्टों ने इतनी बड़ी लेंथ को मापने के लिए माइल तो फेल हो गए, अब क्या करना? तो इन्होंने एक इक्वेशन बनाने के लिए लाइट ईयर बनाया, 186,000, मैंने 83 कहा, वो 83 नहीं है, 186,300 माइल्स पर सेकंड मल्टीप्लाइड बाय 60 इक्वल टू 1 मिनट, मल्टीप्लाइड बाय 60 इक्वल टू 1 आवर, मल्टीप्लाइड बाय 24 आवर्स ऑफ द डे एंड नाइट, मल्टीप्लाइड बाय 365 एंड क्वार्टर डेज टू मेक 1 ईयर ऑफ लाइट। ये लाइट ईयर है. लोग समझते हैं कि ये यूरोपियन लोगों ने ये मेजरमेंट के लिए लाइट ईयर बना दी 500 वर्ष पहले. हमारे पीरों ने इसको तेज वर्ष कहा. कैसी फैंटास्टिक बात है. मैं जब विज्ञान पढ़ता हूँ और आज की साइंटिस्ट नॉलेज भी थोड़ी सी रखता हूँ तो मेरा दिल इतना बहुत खुश हो जाता है. उस जमाने के अंदर पीरों ने ये मेजरमेंट करने के लिए तेज ईयर, तेज वर्ष, दैट मीन्स लाइट ईयर. तो ये जो मिल्की वे है उसका अभी तक पता नहीं लगा. इसको एक आलिम कहते हैं अरबी में. तो रसूल पाक फरमाते हैं 18,000 आलिम है, 18,000 यूनिवर्सिटी है, 18,000 यूनिवर्सिटी. और इन तमाम यूनिवर्सिटी के अंदर, तमाम मिल्की वेज के अंदर, तमाम गैलेक्सीज के अंदर और हर एक सोलर सिस्टम के अंदर एक एक ऐसी पृथ्वी और अर्थ है कि जहां लाइफ है और एडवांस्ड लाइफ है और वहां इमाम और उसका नूर मौजूद है. हमारा मजहब ऐसा आला दीन है दीनदारों. फिर आपको रिपीट करके बोलूं कि ऐसे मिल्की वे जिसको हम यूनिवर्स कहते हैं, रसूलुल्लाह फरमाया कि 18,000 यूनिवर्स हैं, इनको आलिम कहते हैं. अब हमारी दुआ की तरफ लाऊं मैं आपको. अल्हम्दुलिल्लाह रब्बिल आलमीन. आलमीन प्लूरल सेंस में कहा. तमाम वखान उसका, उस अल्लाह का. रब कहते हैं पालने वाले को, जैसे माँ बच्चे को पालती है, धावन देती है, खाना पीना देती है, कपड़ा लत्ता देती है, उसकी ध्यान रखती है. इसको कहते हैं ध्यान रखने वाला, पालने वाला, उसको कहते हैं रब. माँ भी रब है, छोटा रब. तो अल्लाह तमाम वखान उसके कि जो पालता है आलमीन को, यूनिवर्सिटीज, 18,000 यूनिवर्सिटी. कुरान शरीफ में खुदा ने फरमाया कि मोहम्मद को हमने रहमतुलिल आलमीन बनाया. उसके अंदर भी यूनिवर्सिटीज को प्लूरल सेंस में लिया कि मोहम्मद जो है वो तमाम आलमियों को, जितने भी यूनिवर्स हैं उसके अंदर वो रहमत है, अल्लाह की मैनिफेस्टेशन ऑफ रहमा, मर्सी. खुदा ताला का एक नाम रहीम है. तो खुदा ताला ने उस अपनी रहीमपन को, अपनी रहमत को मैनिफेस्ट किया, एक स्वरूप दिया. वो स्वरूप मोहम्मद का है. इसी तरह से खुदा ताला ने अपने इल्म का, अपनी नॉलेज का, खुदा अलीम है, उसने अपनी उस इल्म की जो शक्ति है उसकी, तो उसका एक स्वरूप, शेप दी उसको, मैनिफेस्ट किया, वो इमाम है. कुल्ला शैयन, एवरीथिंग, वर्ल्ड कुल्ला पास्ट प्रेजेंट और फ्यूचर को कनेक्ट करता है. वो तमाम चीजें जो भूतकाल में, पास्ट में हो गई, वो तमाम चीजें जो अभी इस वक्त प्रेजेंट हैं, और वो तमाम चीजें जो फ्यूचर में आएंगी, इसका नाम है कुल शय. स्वयं हुई बिसीज्ड की गई है फी इमाम मुबीन, हजर इमाम के अंदर इन तमाम चीजों को कैद कर दिया गया, बिसीज्ड किया गया. मतलब कि तमाम चीजें पास्ट प्रेजेंट और फ्यूचर की है, हर शय वो हजर इमाम के कब्जे में, कंट्रोल में, उसकी कृपा. ये खुदा ताला की वो महान शक्ति के जिसको हम ऑल माइटी कहते हैं, उसकी मैनिफेस्टेशन इमाम है. और खुदा ताला की जो मर्सी है उसका मैनिफेस्ट कौन है? मोहम्मद. वो अली है, वो नबी है, वो शाह है, वो पीर है. कुरान शरीफ में एक और बात है, उसके अंदर अल्लाह फरमाता है कि मैं रहीम भी हूँ, कहार भी हूँ। कहार कहते हैं पनिश करने वाला, मारने पीटने वाला, गुस्सा करने वाला, मिटा डालने वाला। डिस्ट्रॉयर भी तो है ना, क्रिएटर भी है, डिस्ट्रॉयर भी है। तो जब वो क्रिएटर है तो वो माँ का रूप है। इसको कुरान शरीफ के अंदर की भाषा से, अरबी जबान के हिसाब से आपको मैं जमाली और जलाली का वर्ड देता हूँ। अल्लाह के जो नाम है उसमें जलाली नाम भी हैं, जमाली नाम भी हैं। जलाली कहते हैं तेजस्वी, ताकत वाले, माइटी, रोग वाले, प्रभावशाली। जमाली कहते हैं सॉफ्ट, नरम, काइंड, जेंटल, माँ की तरह, वो बाप की तरह। जलाली जो तेज है वो बाप की तरह, जमाली जो तेज है वो माँ की तरह है। इसीलिए हमारे मजहब के अंदर जो हजरत ईमान के साथ हम माता पिता का नाम लगाते हैं, आज आपको समझ आई कि वह माता पिता का नाम हम क्यों लगाते हैं। शाह का जौमा है वो बाप का जौमा है, पीर का जौमा है वो माँ का जौमा है। दोनों अल्लाह का दिल है, दोनों अल्लाह का दिल है, और दोनों जो हैं वो परवरिश करते हैं बच्चे की। दोनों की जरूरत है बच्चे को, बाप की जरूरत भी है, माँ की जरूरत भी है। ये जो कॉन्सेप्ट है माता पिता का, ये दुनिया वालों को पता नहीं, ये मुसलमानों को पता नहीं। हमको इस्माइलियों को ये पता है और हमको हमारे पीरों ने बताया। तो अब समझ लो दिनदारों कि अगर माँ और बाप ना हो गए तो बच्चा कहाँ से हो गए, और कौन उसको पाल हो गए भी तो पाल के बड़ा कौन करे। इसलिए हजरत इमाम अगर नहीं है तो ये धरती नहीं है, अगर हजरत इमाम नहीं है तो ये यूनिवर्स नहीं है। हजरत इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि वसल्लम 1946 के अंदर जब मडागास्कर गए तो ये मडागास्कर का फरमान है कि इमाम कौन से तुमने खबर छ, सृष्टि नी रचना नो कारण इमाम छ। फिर मौला फरमाते हैं कि इमाम अगर धारे तो एक पलक माँ आज जगत रसा चाड़ जाए, ये बर्बाद हो जाए। इमाम ऑल माइटी, खुदा ताला की वो ताकत जो ऑल माइटी ताकत है वो मैनिफेस्ट होके शेप के शक्ल में आके इमाम बना। और खुदा ताला का जो रहीमपन है, रबूबियत जो उसकी है, पालने की जो शक्ति है, वो मैनिफेस्ट होके मोहम्मद बना। इसी को हम अली और नबी या शाह और पीर कहते हैं। मैंने इतना लंबा आपको इस क्वेश्चन का आंसर इसलिए दिया ताकि आपको हमारे इस्माइली मजहब की वो कॉन्सेप्ट के इमाम मात पिता है। क्यों हमेश मौला कहता तारीखों में कि मैं माता और पिता के नीचे उत्तम प्यार भरी दुआ आशीष देता हूँ। पिता इमाम है, माता पीर है, दोनों जो मैं आधार इमाम ने अपने पास रखे हुए हैं। कुरान में एक जगह लिखा है कि जब कयामत नजदीक आएगी तो चांद और सूरज मिल जाएंगे, साथ हो जाएंगे। ये चांद सूरज साथ हो जाएंगे तो बर्बादी हो जाएगी। ये जाहिर के चांद सूरज की बात नहीं है। सूरज तेजस्वी है, जलाली है, वो पिता के स्वरूप में है, यानी इसका मतलब इमाम का नूर है, और चांद से मतलब पीर का नूर है। मौलाना सुल्तान मोहम्मद शाह से लेके अब हाजर इमाम तक, शाह ये दोनों जो हमें इसके पास हैं, चांद सूरज मिल गए और कयामत का चांद नजदीक है। हमारे लिए भले वो बहुत दूर है लेकिन कयामत को आने में पीरों के फरमान के हिसाब से कहूँ तो 4,25,000 बरस बाकी हैं, 4.25 लाख बरस हैं, कयामत इतनी दूर है। लेकिन पृथ्वी की एज का अगर कंपैरिजन करो तो ये 4.25 लाख बरस 4 घड़ियों के बराबर है, बहुत नजदीक है। पृथ्वी की एज का हिसाब करो, जैसे कि 100 बरस की उम्र के अंदर 1 वीक क्या होता है, कुछ भी नहीं, या 1 दिन होता है तो कुछ भी नहीं, कभी 100 वर्ष की उम्र के अंदर हम एक कलाक को कंपेयर करें तो कैसा हो रहे। पृथ्वी की जो एज है वो बहुत बड़ी है, वो भी हमारे घिनानों में उसकी एज लिखी हुई है। पृथ्वी कभी पैदा हुई, कैसी थी जब पैदा हुई, क्या क्या हुआ। मोमिनों, मैं आपको ये भी बात बताऊं घिनानों में से कि आज हम जो इंसान इस दुनिया के अंदर रहते हैं, ये अभी की जो हालत है इसको लगभग 40 लाख बरस हुए हैं, लेस देन 39 लाख बरस, यानी इसका मतलब मैं बोलूं तो 3.9 मिलियन ईयर्स के करीब करीब हुए हैं। इसके पहले बहुत लंबा टाइम तक दुनिया के अंदर लाइफ नहीं थी, उसके पहले लाइफ थी। फिर ऐसा एक पीरियड, डार्क पीरियड आया कि दुनिया के ऊपर कुछ ना था, उसके पहले लाइफ थी। और इसी तरह से इवॉल्व हुई, कीड़े मकोड़ों से, मछलियों से, जानवरों से होकर इंसान बना। लाखों बरस इस एवोल्यूशन को लगते रहे और फिर ये पृथ्वी ने टर्न ली और सब कुछ बर्बाद हो गया, मिट गया। फिर पृथ्वी के ऊपर शांति ही थी, कोई लाइफ नहीं थी। लाखों वर्षों के बाद फिर आहिस्ता 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 एक अमीबा से इवोल्यूशन शुरू हुई और लाखों बरस लगे। तो ये रात और दिन, दिन का मेरा मतलब है कि जब जमीन के ऊपर लाइफ थी, और रात से मेरा मतलब है कि जब जमीन के ऊपर से लाइफ मिट गई। ऐसे कितने ही 30,000 दिन और रात इस पृथ्वी के ऊपर गुजर चुके हैं। 30,000 टाइम इस दुनिया के ऊपर नवे सिरे से लाइफ चालू हुई और बर्बाद हो गई। और हर दफा जब लाइफ चालू हुई तो वो आदम से चालू हुई, और वो आदम का मतलब है मिट्टी और पानी से बना हुआ। वो मिट्टी से पानी से बना हुआ आदम लाजिम नहीं है कि इंसानी हो गए। वो जो पहला अमीबा है, फर्स्ट स्पर्मेटोजा, जो मिट्टी और पानी से लाइफ में आया, खुदा की कुदरत से वो लाइफ आई, तो वो आदम था। फिर कई लाखों वर्षों की एवोल्यूशन के बाद जब इंसान चालू होना शुरू हुआ तो सबसे पहले जो इंसान बना वो अबुल बशर था, उसको भी आदम कहते हैं। ऐसा इस धरती के ऊपर, ये ऐसा नहीं समझना कि एक ही दफा लाइफ हुई, ऐसी एवोल्यूशन और लक्ष 84 के फेरे तो बहुत दफा हो चुके हैं, लेकिन अब ये लास्ट है। इन्होंने उससे इशारे किए हुए हैं। मेरा एक एक वर्ड जो मैं आपको कह रहा हूं, मेरी 24 बरस की गिनानों की स्टडी में से निकाल के मैंने आपको बताया। बेहिसाब इल्म है, मेरी सारी जिंदगी भी शायद सफिशिएंट नहीं है कि सारे गिनानों को इस माइन्यूट स्टडी से पढ़ा जा सके, लेकिन आज मैंने आपको सिंपल दिया है। हमारे मजहब में इतना इल्म है, ये अभी लास्ट टाइम है। ये कहते हैं कि नई 11वां अवतार ने नई 5वां युग, अभी पृथ्वी खत्म हो जाएगी। कैसे खत्म होगी, कितना टाइम लगेगा खत्म होने में, उसकी डिटेल में अंदर गिनाना है, जो आज मैं वो नहीं कहूंगा। तो ये जो आज मैंने बहुत लंबा टाइम दिया कि एक क्वेश्चन के ऊपर, लेकिन मुझे लगता है आपको आज अपने मजहब की बहुत सी चीजों का पता लगा है। अभी मैं रिक्वेस्ट करता हूँ चेयरमैन साहब को कि वो एक एक सवाल बोलते रहें तो मैं जवाब देता रहा।
Going to return to Allah. Why did Allah then separate us from Him when we were with Him in peace? And He was forced to face numerous problems and difficulties of this world.
कभी आपकी मोटर को, कार को जीभ आ जाए, जबान, और आप उसको ड्राइव करो तो मोटर कहे कि भाई मेरे को आराम से बैठने दो ना, काय को मुझको ड्राइव करते हो। मेरा मतलब कहने का ये है, अल्लाह सब कुछ है, उसने हमें खल्क किया, उसने हमें खल्क इसलिए किया कि वो अपनी जो खलकत करने की, जो उसकी क्रिएशन करने की ताकत है, उसकी जो पावर ऑफ क्रिएशन है, कभी वो हमको खल्क न करता तो पावर ऑफ क्रिएशन किस तरह मैनिफेस्ट कर सकता। तो खुदा ने अपनी पावर ऑफ क्रिएशन को जाहिर करने के लिए हमें पैदा किया। हमको ये क्वेश्चन करने का हक नहीं है क्योंकि हम उसके बनाए हुए हैं, हम उसके भागीदार नहीं है कि हम उसको पूछें कि भाई ये पैसे तूने खर्च किए तो मुझे क्यों नहीं पूछा। तो अल्लाह ताला ने हमको क्रिएट किया है, अपनी मर्जी से क्रिएट किया है और हम उसके बंदे हैं। हमारा सिर झुक जाता है और हम उसकी आजिज़ी और इबादत करते हैं, हम क्वेश्चन नहीं करते और ये क्वेश्चन नहीं होना चाहिए। मगर मैंने आपको इसका जवाब दिया है इस क्वेश्चन का कि खुदा ताला की पावर ऑफ क्रिएशन जो है उसको जाहिर करने के लिए खुदा ने हमें क्रिएट किया। एक हदीस है, उस हदीस का मतलब है कि मैं छुपा हुआ खजाना था। खजाने का मतलब कीमती चीज, लाजिम नहीं कि सोना चांदी जवाहरात, खजाने का मतलब कीमती चीज, और खुदा से ज्यादा वैल्यूएबल कीमती और कोई चीज नहीं है। तो खुदा फरमाया मैं छुपा हुआ था, मुझे जाहिर होने का मन हुआ, अब जाहिर होने के लिए क्या करे, हमें क्रिएट करे तो हम उसको देख सकें या समझ सकें या उसकी सेंस कर सकें।
रूहानी मेहमानी के मिसाइल,
एक आदमी जो गुजर गया है उसके रूह के सवाब के लिए हजर इमाम के हुजूर में हम लोग मेहमानी रखते हैं। मौलाना हजर इमाम अपनी रहमत से कबूल करके उसका सवाब मरने वाले की रूह को देते हैं, इसको हम कहते हैं रूहानी मेहमानी। दुआ भी ऐसी होती है, हम जब भी अपने घर से कोई चीज़ पका के लाते हैं रूहानी दुआ कराने के लिए, तो दुआ का मतलब है खुदा ताला के हुजूर में कुछ अर्ज करना। रूहानी दुआ जब भी कराओ तो उस वक्त आप अपने मन में ये नियत बोलो करो, कभी मुंह से नहीं बोल सकते तो कम से कम मन में जरूर कहो कि या मौला मैंने अपने बाप की रूहानी के लिए ये दुआ कराई है, तो उसके ऊपर मेहरबानी कर, रहमत कर, उसके गुनाह मुआफ कर, इसको कहते हैं दुआ कराना। और जो खाली आप रूहानी मेहमानी करो तो उसके अंदर दुआ नहीं होती, सिर्फ एक प्रेजेंट भेजने की बात है कि मौला उसको कबूल करके सवाब उसका मरने वाले की रूह को दे दे।
चलनी इबादत मौलाए कारुदा ने फरमावी कि पुतारी इबादत माथे बख्शी आप, तो शू बीजा मुरीदो केम करी सके के नहीं, कि फक्त इमाम जी ने कहे के आपी सके।
हम अपनी इबादत ट्रांसफर नहीं कर सकते किसी को सिवा के हाजिर इमाम हुक्म फरमावे, जैसे कि कारागुरा को फरमाया कि तुम अपनी इबादत जमात को दे दे, या फिर हसन कबीर दीन ने अपनी इबादत जमात को दे दी। एक भिखारी दूसरे भिखारी को क्या दे, एक बेगर जो है खुद बेगिंग कर रहा है वो दूसरे को क्या देगा, दूसरे बेगर को कैसे दे सकता है, उसको खुद सफिशियंट नहीं है। हम इतने गुनहगार हैं कि हमारी इबादत सफिशिएंट नहीं कि हमारे गुनाह मुआफ हों और इबादत एक्यूमुलेट हो सके, तो हम कैसे दे रहे। और हम तो इबादत हजरत इमाम की थी है, मौला अगर फरमावे कि तेरी इबादत मैं कबूल करता हूँ और तुम जमात को देवे तो हो सकता है, लेकिन हम अपनी इबादत जमात को नहीं दे सकते। अलबत् कोई आदमी ने मेहमानी खटी और इमाम ने उसका सवाब जो उसको देना है उसकी अर्ज होवे कि या मौला मेरी मेहमानी कबूल करके इसका सवाब जमात को दे, तो वो हो सकता है। जैसे हम करके अभी हमारी ये प्रथा हो गई, कोई अव्वल सुपरा अव्वल मेहमानी खटता तो कमड़िया को अर्ज करता है इसका सवाब मैं अगर मजलिस को या रूहानियों को देता हूँ, वो हो सकता है। आप मेहमानी का सवाब दे सकते हो, सुपरा का सवाब दे सकते हो, لیکن عبادت کا ثواب ہم جماعت کو نہیں دے سکتے سوا کے حضرت امام فرمان کرے.
Ismaili see themselves as the select few or the chosen people favored by Allah compared to other people or other religions. Is this in accordance with Ismaili philosophy? And if so, is it not a bad attitude to present to the Canadian people?
Why do you write Canadian ka naam likhte ho, American aur sari duniya ka naam likho? Hum sachmuch chosen hain. Hum sachmuch chosen hain. ہمارے پیروں نے ہم کو اپنی بندگیاں دے کے, ہمارے پیروں نے عبادتیں کر کے وہ چیزیں ہمیں بخش دیں. یہ کینیڈینز اور امریکنز اور یورپینز اور افریقن اور انڈینز اور دوسری قوم کو پیروں نے وہ چیز نہیں بخشی. کسی گرو مرشد نے کسی بھی مذہب کے اندر آپ پڑھو جاؤ, کبھی ایسا نہیں دیکھو گے کہ بھائی جیسس نے یا پوپ نے اپنی بندگی اپنی ساری قوم کو دے دی. وہ ہو ہی نہیں سکتا ان کے اندر. اس کے لیے ہم سچ مچ نصیب دار ہیں. دنیا کے کوئی بھی مذہب کے اندر جاؤ, حاضر جوما ادھر نہیں ہے. کرسچن لوگ ہیں وہ کرائسٹ کو مانتے ہیں, جیسس کو, اس کو 2000 برس ہو گئے. جیو لوگ ہیں وہ موزیس کو مانتے ہیں, اس کو 4,450 برس ہو گئے. یہ سکھ لوگ ہیں وہ اپنے گوبند سنگھ کو اور گرو نانک کو مانتے ہیں, اس کو 800 برس ہو گئے. دنیا کے جتنے بھی مذہب ہیں آپ ان کے اندر چلے جاؤ, ان لوگوں کا جو ایم ہے یا ان کا جو دھرم گرو, ان کا جو جس کی وہ پوجا کرتے ہیں, ان کے اندر تو ہے ہی نہیں. بدھ مذہب کے اندر 5-7 قسم کے ڈینومینیشن ہیں. گوتم بدھ کو مرے ہوئے 2500 برس ہو گئے. دنیا میں جتنے بھی مذہب ہیں, آپ مسلمانوں کی حالت دیکھ لو, وہ رسول اللہ کو یاد کرتے ہیں, رسول کی حدیثیں پڑھتے ہیں. 1400 برس ہو گئے رسول کو کسی نے دیکھا نہیں, ان کو دوروانی دینے والا کوئی نہیں. ملا مولوی ہیں تو وہ یونائٹیڈ نہیں ہیں, دو ملاوں کے جو جواب ہیں وہ ایک جیسے نہیں ہیں. اسی طرح سے ہمارے دو مشنریز بھی ہیں, ان کے بھی جواب ایک جیسے نہیں ہوتے. لیکن کبھی ایک مشنری کوئی ایسی بات کہے اور دوسرا مشنری دوسری بات کہے اور جماعت میں کنفیوژن ہو گئے, تو ہمارے پاس تو مولا بیٹھا ہے. خداوند یہ تیرے دو مشنریوں نے ہم کو ایسا کہا, معلوم نہیں یہ مشنری سچا ہے کہ وہ سچا ہے, تو مولا کا فرمان آ گیا تو سب ٹھیک ہو گیا. یہ چیز, یہ حالت دنیا کے اور کسی مذہب میں, کوئی کمیونٹی میں نہیں ہے کہ جہاں وہ فائنلائز کرے. مجھے ایک بات یاد آ گئی, یہ بات میں کرتا ہوں. انڈیپینڈنس تنزانیا کی ہوئی, اس کے پہلے تنگانیکا کے اندر ایڈورڈ ٹوائننگ گورنر تھا. ایڈورڈ ٹوائننگ کے زمانے کی بات کرتا ہوں. موشی کے اندر تنگانیکا, کینیا, یوگانڈا, موزمبک, روانڈا, بورونڈی, ان تمام اور مڈغاسکر, ان دیشوں اور ملکوں میں سے اسناشری ڈیلیگیٹس آئے اور موشی کے اندر انہوں نے ایک کانفرنس بنائی. دیو جی کر کے, میرا پورا نام یاد نہیں رہا وہ اسناشری کا, موشی کے اندر وہ کافی کا بیپاری تھا, جعفر دیو جی یا کچھ ایسا نام تھا, مگر دیو جی ہے, وہ ان کا چیئرمین بنا. یہ کانفرنس موشی کے اندر 8 دن چلی, ایک ویک تک. انہوں نے ہمارا اسماعیلی کانسٹیٹیوشن رکھ کے اس کے سامنے نقل کر کے, کاپی کر کے, اس کی بہت سی چیزیں تھوڑے فیر فار, نام فیر فار کر کے انہوں نے اپنا ایک کانسٹیٹیوشن بنایا. اور اپنا کانسٹیٹیوشن بنایا, مکھی کمیٹیاں بنائی, کاؤنسلیں بنائی, جس طرح ہماری پیٹرن ہے ایسی ہی ان لوگوں نے ہماری ڈپلیکیٹ کی, مگر اپنے ناموں سے تیار کر کے اور انہوں نے گورنمنٹ کو بھیجی. سب سے پہلے یہ ٹانگانیکا کے اندر یہ کانفرنس ہوئی تھی, تو انہوں نے ٹانگانیکا گورنمنٹ کو یہ چیز پیش کی. ایڈورڈ ٹوائننگ کے پاس ان لوگوں نے اپوائنٹمنٹ مانگی اور اس کے پاس کچھ اسناشری لیڈرز گئے اور یہ انہوں نے کہا کہ ہم کو آپ ریکگنائز کرو جس طرح اسماعیلی لوگوں کو ریکگنائز کیا ہے, اور یہ ہمارا کانسٹیٹیوشن ہے سب دکھایا. میں کہا اچھا رکھ دو, میں اسٹڈی کر کے تمہیں بولوں گا. کچھ ٹائم کے بعد ان کو بلایا تو کہنے لگا کہ بھائی तुमने कॉन्स्टिट्यूशन बनाया, वेरी वेल, लेकिन कभी तुम्हारी मुखी कामड़िया और तुम्हारी काउंसिल के बीच में झगड़ा हो जाए तो उसके फैसला कौन करे? तो उन्होंने कहा हमारी सुप्रीम काउंसिल है। वेरी वेल, लेकिन कभी सुप्रीम काउंसिल और तुम्हारी किसी जमात में जो झगड़ा हो जाए तो फिर उसका क्या करोगे? तो वो चुप हो गए। उसने हंस के कहता है कि इस्माइलियों के अंदर तो आला खान है, उसका वर्ड फाइनल है। तुम्हारे अंदर ऐसा कोई है जिसका फाइनल वर्ड होवे और कोई ऑब्जेक्शन न करे? कहने लगी ऐसा तो कोई नहीं। वो कॉन्स्टिट्यूशन ले के बगल में मार के वापस चले आए। ये लोग बड़े पजल्ड हुए। इन्होंने वापस कॉन्फ्रेंस बुलाई कि भाई इसका जवाब कहाँ देंगे, क्योंकि इमाम गायब तो मालूम नहीं, कभी जवाब दे दे, खत पहुंचे कि नहीं पहुंचे। बहुत सोच साच के इन लोगों ने एक तुक निकाला कि ईरान का जो शहनशाह है वो इसनाश्री है, हम उसको अपना परमुख्तियार मान ले। हमारे अंदर अगर कोई डिस्प्यूट हो जाए तो हम शहनशाह ईरान को अपना फाइनल गाइड मान ले। भले इमाम नहीं है मगर वो इसनाश्रियों का शहनशाह है। इन्होंने एक पेटिशन बना के शहनशाह ऑफ ईरान को, शाह ऑफ ईरान को इन्होंने भेजी और कॉन्स्टिट्यूशन की एक कॉपी भेजी। उधर से कुछ तीन एक महीने के बाद जवाब आया कि मुझको तुम्हारी ये सब चीजें जरा पजल करने वाली मालूम हुई और मैं समझ नहीं सका कि मैं क्या करूं, लेकिन एक महीने के बाद मैं यूरोप जाने वाला हूं तो नामदार आगा खान के साथ मैं कंसल्ट करके तुमको जवाब करूंगा। लो भाई, तुम जिसको अपना बड़ा मानते हो वो भी आगा खान की सलाह लेता है। तो वो लोग आज तक चुप होके बैठ गए। दुनिया के अंदर कहीं भी आपको ना आगा खान मिलेगा दूसरा, ना इस्माइली दूसरी कौम मिलेगी। इसके लिए अल्हम्दुलिल्लाह अगर इमाम के हम शुक्रगुजार हैं कि हम सचमुच चोजन हैं।
What is Sufism? And what is the connection between Sufism and Ismailism?
Sufism लगभग हर एक मजहब के अंदर है। क्रिश्चियनों के अंदर हैं सूफीज, यहूदियों के अंदर हैं, हिंदुओं में हैं, मुसलमानों में हैं। ये जो सूफी वर्ड है ये अरबिक वर्ड है, मुस्लिम वर्ड है, लेकिन आमतौर पे इंग्लिश के अंदर एक कॉमन वर्ड है जिसको कहते हैं मिस्टिक। वो आदमी के जो छुप के आम लोगों से ज्यादा हर वक्त खुदा ताला के ख्याल और विचार में पड़ा रहे और इबादत करे, शारीरिक मानसिक आत्मिक तौर के ऊपर वो पवित्र बने, उसको मिस्टिक कहते हैं। ये जो मिस्टिक्स हैं या सूफीज हैं हर मजहब के अंदर है। इस्लाम के अंदर रसूलुल्लाह की हयाती में जब रसूल ने अपने मजहब को लोगों के सामने पेश किया तो लोग मुसलमान हुए। मुसलमान जब लोग बहुत हुए तो उनके अंदर लो और हाई कैटेगरी के, मेंटली लो लेवल के और हायर लेवल के, एजुकेशनली पर लो और हायर लेवल के लोग तो थे। हर ग्रुप के अंदर ऐसा होता है। तो कुछ ऐसे लोग थे नबी के असहाबों में कि जो आम लोगों से ज्यादा थिंकिंग करते थे, आम लोगों से ज्यादा मजहब में सीरियस थे, आम लोगों से ज्यादा वो लोग इबादत वगैरह की तरफ वलन रखते थे। तो वो लोग फिर नबी के पास आके एक्स्ट्रा एजुकेशन लेते थे, प्राइवेट गैदरिंग और मुलाकातें होती थी। नबी उनको ऐसी बातें कहते थे कि जो आम लोगों को नहीं कहते थे। ये लोग दूसरों से ज्यादा बंदगी करते थे, खाने पीने का कंट्रोल रखते थे, रोजे रखते थे, पाक साफ रहते थे, बदियों बुराइयां नहीं करते थे। तो आम लोगों से ये लोग एक अलग ग्रुप की तरह रहने लगे। उस वक्त इन लोगों का कोई खास नाम ना था, लेकिन 101 बरस के बाद इनका नाम सूफी पड़ गया। सूफ कहते हैं वुलन के कपड़े पहनने, वुलन के कपड़े को सूफ कहते हैं। सूफी यानी वुलन के कपड़े पहनने वाला, साफ कपड़े पहनने वाला, بعض کتابوں نے اس کا اس طرح خلاصہ کیا ہے کہ یہ لوگ سفید کاٹن کے ہی کپڑے پہنتے تھے, اس کے لیے ان کا نام پڑ گیا صوفی. صوفی لفظ نکلا صاف میں سے, صاف کہتے ہیں کلین کلوتھ. وہ کپڑوں میں, شریر میں, من میں, تھنکنگ میں, ایکشن میں, کیریکٹر میں پاک صاف تھے, اس کے لیے ان کا نام صوفی پڑ گیا. کوئی جات کی بھلی برائی وغیرہ, تمباکو, سگریٹ یا اور کوئی ڈرگ یا شراب وغیرہ کوئی چیز میں انڈلج نہیں ہوتے تھے اور ہمیشہ بہت کلین رہتے تھے, تو ان کو صوفی کہنے لگے. یہ لوگ جو صوفی لوگ تھے, انہوں نے ظاہری تعلیم کو کہ بھئی تم نماز پڑھو, روزے رکھو, اس کے علاوہ ان لوگوں نے باطنی تعلیم کے اوپر زیادہ اثر کیا. تو وہ جب باطنی حالت میں چلے گئے, شریعت میں کمزور ہو گئے, طریقت میں پاورفل ہو گئے, تو بہت سے شریعتی لوگ جو تھے وہ صوفیوں کو کریٹیسائز کرنے لگے. تو بالکل اسی طرح سے ہم جو اسماعیلی مذہب والے ہیں, ہمارا طریقہ بھی صوفی طریقے کی طرح ہے. ہم باطنیہ لوگ ہیں, ہم شریعت کے اوپر زیادہ زور نہیں دیتے, شریعت کو مانتے ہیں لیکن شریعت کے علاوہ, شریعت سے ہائر ہماری کیٹیگری ہے جس کو طریقت کہا گیا ہے. تو طریقہ جہاں ہوتا ہے اس کو صوفی کہتے ہیں. تو ہمارا جو مذہب ہے وہ صوفی مذہب نہیں ہے ہمارا, مگر ہمارا مذہب صوفیوں جیسا ہے.
In yesterday's lesson, you said that committing suicide is one of the biggest sins. I thought we Ismailis believe that marriage and death are predestined, and that we live to the last week of life, and then that when people die of cancer or heart attack, it is because their life is over, and the cancer or heart attack is just an excuse or reason for the death. If this is the truth, then probably suicide is also a predestined excuse, reason for some unfortunate people. Question number one, for your fellow professor, what should one do when one feels fed up with life, never-ending problems, and when one prayers for courage, strength, and peace of mind are not being answered?
Maine kal jo jawab diya tha, aaj bhi mera wahi jawab hai, lekin aaj main thoda aapko zyada elaborate karke bolun. ہم اسماعیلی اس بات کو مانتے ہیں کہ پری ڈیسٹینیشن ہے, ہم ڈیسٹینی میں مانتے ہیں, لیکن 100% نہیں. یہ کوشچن کبھی مجھ کو پہلے ملتا تو میں ساری آواز اس کے اوپر کرتا. چلو آج میں تھوڑا اور آپ کا ٹائم لے لوں اور باقی کچھ سوالوں کے لیے دیکھوں کیا ہوتا ہے. دیندارو, قرآن اور ہمارے کنان ایک دوسرے کے ساتھ سنکرونائز ہوتے ہیں, ایک دوسرے کے ساتھ ٹیلی ہوتے ہیں. قرآن اور ہمارے کنان اپوزیشن میں نہیں چاہتے. کنانوں کے اندر وہ سمجھ ہے کہ جو قرآن کے اندر لکھا ہوا ہے, قرآن جو ہے وہ بہت ہی کنسائز اور بریف بک ہے, اس کو اگر الیبوریٹ کیا جائے تو سینکڑوں کتابیں ہو جائیں جو ہمارے پیروں نے ہمیں دی ہیں. قرآن شریف میں اور ہمارے گنانوں میں ہمیں بتایا گیا ہے کہ تقدیر ہے, تقدیر, ہم تقدیر کو ماننے والے ہیں, لیکن کم نصیبی سے ہم انڈین لوگوں نے تقدیر کو, انڈین یا ایشین لوگوں نے تقدیر کو یہ سمجھ لیا ہے کہ ہمارے پاس کچھ نہیں, کوئی پاور نہیں, جو کچھ بھی اچھا برا کرتا ہے وہ خدا کرتا ہے, اس کو ہم نے تقدیر سمجھ لیا. ورڈ تقدیر جو ہے وہ نکلا ہے مقدر سے, اور مقدر نکلا ہے قدر سے. قدر کہتے ہیں وے کرنا, وزن کرنا. قدر کا مطلب ہے کسی چیز کو وزن کرنا یا کسی چیز کی ویلیو کرنا, اس کو قدر کہتے ہیں. ایک کپڑا ہے تو ماپے بغیر ہم ایسا خیال کرتے ہیں, ایسٹیمیٹ کرتے ہیں کہ یہ اتنا لمبا ہے, या कोई चीज है जैसे कि ये पाठ है तो हम वेरी वेल कह सकते हैं कि ये पाठ जरूर 20-25 किलो होएगा। ये हमारी वैल्यूएशन की एस्टीमेट है। लेकिन कोई आपको कहे कि ये पाठ है ना एक टन है तो सब लोग कहेंगे नहीं इम्पॉसिबल, और वाकई वो एक टन नहीं होएगा तो ये रॉन्ग वैल्यू हो जाती है। लेकिन खुदा ताला का जो एस्टीमेट है वो एब्सोल्युटली 100% राइट होता है, उसमें रॉन्ग होता ही नहीं। इसको कहा कद्र, कद्र यानी वे करना, वैल्यू करना। इसी तरह से एक एक्शन किया हमने, उस एक्शन का जो रिएक्शन है वो कद्र है। एक आदमी ने बर्फ को हाथ लगाया तो हाथ ठंडा हो गया, तो बर्फ की नेचर है ठंडा करना, और हाथ ठंडा हुआ तो ये हाथ की तकदीर ये है कि वो ठंडा हो गया। इसी चीज को हमारे गिनाम के अंदर, इंडियन भाषा के अंदर करम कहा गया, जिसको अरबी में अल्लाह ताला ने अमाल कहा। कुरान शरीफ के अंदर ऐसा भी है कि तुम्हारा हर अमाल अच्छा या बुरा वो तोला जाएगा, और अल्लाह ने मीजान का लफ्ज लगा के, स्केल का लफ्ज लगा के, कि उसको स्केल के ऊपर रखा जाएगा। ये जो एक्शन है कि तुम्हारे अमाल को मीजान में तोला जाएगा और उसका जो रिजल्ट होगा उसको हम तकदीर या मुकद्दर कहते हैं।